नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 30 गते शनिबार, श्रावण शुक्ल पक्ष तृतीया तिथि, तदनुसार 15 अगस्त सन् 2026, नेपाल सम्बत 1146, आज गुलाथ्व 3। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। सर्वसाधारणका लागि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग खुला गरिँदै शीर्षकको समाचार गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग चाँडै सर्वसाधारणका लागि खुला हुँदैछ। साउन दोस्रो साता उद्घाटन भएको यो सुरुङ मार्ग अहिले एम्बुलेन्स लगायतका आकस्मिक तथा आपतकालीन सवारीका लागि मात्र खुला गरिएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्थीले अहिले दैनिक 150-200 आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्ग भएर ओहोरदोहोर गर्ने गरेको जानकारी दिनुभयो। त्यस्ता सवारी साधनलाई निशुल्क रूपमा ओहोरदोहोर गर्न दिइएको छ। अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपतकालीन अभ्यास बाँकी रहेको बताउँदै उहाँले भन्नुभयो, सुरुङलाई सर्वसाधारणका लागि खुला गर्न आवश्यक तयारी अन्तर्गतै सुरुङ मार्गभित्र आपतकालीन उद्धार अभ्यास सम्पन्न भएको छ। आयोजना अन्तर्गत रहेका आपतकालीन उद्धार समूह इमर्जेन्सी रेस्पोन्स ग्रुपले सफलतापूर्वक उद्धार अभ्यास सम्पन्न गरेका हुन्। यस समूहमा काठमाडौँ महानगरपालिका, चन्द्रगिरी नगरपालिका, युद्ध बारूण यन्त्र, सशस्त्र प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलको डिजास्टर समूह रहेका छन्। सुरुङ मार्गभित्र आगो लागेको अवस्थामा कसरी निभाउने भन्ने विषयमा अभ्यास गरिएको बताउँदै उहाँले यात्रुले खचाखच भरिएका बसमा आगो लागेको अवस्थामा कसरी आगो निभाउने, यात्रुको उद्धार कसरी गर्ने लगायतका विषयमा थप अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो। यसपछि सुरुङ मार्ग सञ्चालनको जिम्मा लिएका कम्पनीले सुरुङ मार्ग सञ्चालन योजना पेश गर्छन्, त्यसको अध्ययन गर्छौं र स्वीकृत भएपछि चरणबद्ध रूपमा सुरुङ मार्ग सर्वसाधारणका लागि व्यावसायिक रूपमा खुला हुनेछ। शुरूको चरणमा साना गाड़ीलाई सुरुङभित्र सीमित गतिमा ओहोरदोहोरको स्वीकृति दिइनेछ। कुनै कारणवश सुरुङभित्र ठूला सवारी साधन दुर्घटना भएको अवस्थामा त्यसको उद्धार गर्ने अभ्यास नभएकाले साना सवारी साधनलाई शुरूमा सुरुङभित्र प्रवेशको अनुमति दिने उहाँले स्पष्ट पार्नुभयो। यही सोमबारदेखि साना सवारी साधनलाई सुरुङ मार्गभित्र ओहोरदोहोरको अनुमति दिने गरी तयारी भइरहेको उपनिर्देशक पन्थीले जानकारी दिनुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाटै उजुरीकै भरमा चरित्र हत्या गर्नु गलत गृहमन्त्री शीर्षकको समाचार लिँदैछौ। गृहमन्त्री सुधन गुरूङले संसदीय समितिमा परेको उजुरीकै आधारमा कसैलाई दोषी करार गरी चरित्र हत्या गर्न नमिल्ने बताउनु भएको छ। प्रहरी महानिरीक्षक आईजीपी दान बहादुर कार्की, गृह सचिव राजकुमार श्रेष्ठ लगायत अधिकारीमाथि सार्वजनिक लेखा समितिको बैठकमा प्रस्तुत गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै उहाँले आरोप पुष्टि नभएसम्म कसैलाई दोषी ठहर गर्न नहुने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको शुक्रबारको बैठकमा गृहमन्त्री गुरूङले आफू अनुपस्थित रहेको अवस्थामा सार्वजनिक लेखा समितिमा गृह मन्त्रालयका सचिव, सहसचिव तथा प्रहरी प्रमुखमाथि गरिएको व्यवहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। उहाँले भन्नुभयो, उजुरीका भरमा हामी न्यायाधीश बन्न मिल्दैन, आरोप जोसुकैले पनि लगाउन सक्छ, यसका आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन। मन्त्री गुरूङले आरोप पुष्टि नभएसम्म कसैलाई दोषी करार गरेर समिति मार्फत त्यस्तो व्यवहार गर्नु उचित नभएको बताउँदै संसदीय समितिमा उजुरी र आरोपमाथि छलफल हुनु स्वाभाविक भए पनि त्यस क्रममा सम्बन्धित व्यक्तिको प्रतिष्ठा र कानूनी प्रक्रिया समेत ध्यान दिनुपर्ने बताउनुभयो। यो समाचार गोर्खापत्रबाट लिएका हौं। आजको कान्तिपुर दैनिकबाट मनसुनी विपदमा 4 महिनामा 85 जनाको मृत्यु, बाढ़ी पहिरोको जोखिम उस्तै शीर्षकको समाचार लिँदैछौ। मनसून जन्ने विपदबाट चार महिनामा देशभर 85 जनाको मृत्यु भएको छ। गत एक वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसून जारी रहेकाले बाढ़ी पहिरो लगायत विपदको जोखिम कायमै छ। यी विपदमा परि 9 जना बेपत्ता, 196 जना घाइते र 1735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। गत वर्ष मनसून जन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको ज्यान गएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको क्षति भएको छ। रोल्पामा बिहिबार राति पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुरबाटै स्याउको स्वाद जाँच्न रिफ्र्याक्टोमिटर बोकेर जुम्ला खटिए प्राविधिक शीर्षकको समाचार लिँदैछौ। बगैँचामा लटरम्म फलेका स्याउ बेच्न जुम्लाका किसानलाई हतारो छ। नेपालगंज, वीरेन्द्रनगर लगायत शहरबाट व्यापारीहरू स्याउ किन्न दैनिक स्थानीयको दैलोमा दाइरहेका छन्। तर जुम्ली स्याउको पहिचान र गुणस्तर कायम गर्न सरकारवालाले काँचो स्याउ बजार नपठाउने निर्णय गरेका छन्। सोही कारण कृषि प्राविधिकहरू स्याउका दानाको गुणस्तर परीक्षण गर्न रिफ्र्याक्टोमिटर बोकेर बगैँचा दाइरहेका छन्। रिफ्र्याक्टोमिटरले स्याउको गुडियोपना परीक्षण गरेर निर्यात सिफारिश दिने काम भइरहेको छ। प्राविधिकहरूले दानाको आकार हेर्नेदेखि गुडियोपना परीक्षण गरेर किसानलाई स्याउ पाके नपाकेको जानकारी दिन थालेका छन्। कृषि कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले रिफ्र्याक्टोमिटरले जाँचेर यो पटक पूर्ण रूपमा पाकेको स्याउ मात्रै निर्यात गराउने प्रयास भइरहेको बताउनुभयो। उहाँका अनुसार 35 जना कृषि प्राविधिक जिल्लाका विभिन्न स्थानमा स्याउ बगैँचामा खटिएका छन्। अधिकांश किसानले बोलाएरै परीक्षण गरिदिन आग्रह गरिरहेका छन्। यसपटक स्याउको गुणस्तर कायम गर्न सकिए बजारमा जुम्ली स्याउको पहिचान बलियो बनाउन सकिने थियो। त्यसका लागि सबै सरकारवालाको सहयोगमा प्रयास भइरहेको छ, अधिकारीले भन्नुभयो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कांग्रेसमा नेता फेरिए रोकिएन विग्रह, 8 दशकमा पनि जुटफुटको चक्र उस्तै, एकताका लागि राष्ट्रिय भेला, शीर्षकको समाचार आजको नागरिक दैनिकबाट लिँदैछौ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कांग्रेसले 8 दशक पार गरेको छ। 8 दशकमा कांग्रेसमा धेरै नेता आए गए, तर पार्टीभित्रको फूट जुट र फेरि फूटको चक्र भने जारी छ, रोकिन सकेको छैन। अहिले पनि कांग्रेस त्यही क्रममा छ। भारतमा बेलायतको औपनिवेशिक शासन समाप्त हुने जनाउसँगै नेपालमा राणा शासन अन्त्यका लागि बीपी सहितका नेताहरूले कांग्रेस गठन प्रक्रिया थालेका हुन्। त्यसका लागि 2006 चैत 14 गते नेपाली प्रजातन्त्र कांग्रेस नेप्रका र नेपाली राष्ट्रिय कांग्रेस नेराका कोइराला समूहका अध्यक्षले दुई पार्टीबीच एकीकरणको आवश्यकता औल्याए। त्यसैको जगमा 2006 चैत 27 गतेदेखि कोलकातामा भएको दुवै पक्षको सम्मेलनबाट नेपाली कांग्रेस स्थापना भएको हो। स्थापनाको 8 दशकमा कांग्रेसले मुलुकको आर्थिक, सामाजिक र राजनैतिक परिवर्तनको अगुवाई गरे पनि आन्तरिक किचलो र कलहबाट भने ऊ कहिल्यै मुक्त हुन सकेन। कांग्रेसको आन्तरिक कलह र व्यक्तिगत टकरावले मुलुकको आर्थिक विकास मात्र होइन शासन प्रणाली पनि पटक पटक संकटमा परेको छ। कांग्रेसका जिम्मेवार नेताहरू शक्ति र स्वार्थको पछि लाग्दा वर्षौंसम्म लोकतान्त्रिक व्यवस्था संकटमा परेको विगत छ। विगतलाई पाठका रूपमा ग्रहण गर्दै अघि बढ़नुको साटो अहिले पनि कांग्रेस विवाद र विभाजनको चक्रमा छ। एकले अर्काको उछितो काटेर मपाइतो देखाउन कांग्रेस नेताहरू सक्रिय छन्। मुलुकको राजनीति तरल अवस्थामा रहेका बेला कांग्रेसमा एकता देखिनुपर्नेमा विग्रहका डोभहरू खनिँदैछन्। गत भदौ 23 र 24 जेन्जी विद्रोहसँगै मुलुकको राजनीतिमा आएको बदलावलाई स्वीकार गर्दै अघि बढ़नुपर्ने कांग्रेस नेताहरू एकअर्का विरूद्ध खनिन पुगेका छन्। रानु हराएको मौरी जस्तो बनेका कांग्रेसका नेताहरू पुष अन्तिम साता भएको विशेष महाधिवेशनपछि त्यसको पक्ष र विपक्षमा विभाजित छन्। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएपछि तत्कालीन संस्थापन शेरबहादुर देउवा पक्ष नयाँ दल गठनको गृह कार्यमा जुटेको थियो। त्यसकै लागि उनीहरूले राष्ट्रिय भेला आयोजना गरेका हुन्। यसबीचमा देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वलाई मान्यता दिने फैसला पुनरावलोकन माग गर्दै दिएको सर्वोच्चमा दिएको निवेदनमा निशा मिलेको सहितको यो प्रसंग आजको नागरिक दैनिकले सविस्तार प्रकाशन गरेको छ। नयाँ पत्रिका दैनिकले पनि कांग्रेस देउवा समूहको राष्ट्रिय भेला महाधिवेशनको मिति नतोकी सर्वोच्चको फैसला पर्खने रणनीति, विशेष महाधिवेशन मार्फत पार्टीको नेतृत्व हेरफेर भएपछि चर्किएको आन्तरिक विवादपछि शेरबहादुर देउवाले गरे पार्टी एकताको आह्वान, विशेष महाधिवेशनका नाममा विधि विधान र पद्धति मिचिएको दावी गर्दै सर्वोच्च अदालतबाट न्यायिक निरूपण हुने विश्वास सहितका प्रसंगहरू यो समाचारमा उल्लेख गरिएका छन्। बन्द सत्रमा 3,000 प्रतिनिधि, 5 प्रस्तावमाथि शनिबार छलफल, आइतबार समापन सम्बन्धी प्रसंग पनि यहाँ उल्लेख छ। देउवा समूहले भेलाको उद्घाटनमा देशभरिबाट झण्डै 5,000 नेता कार्यकर्ता सहभागी भएको दावी गरेको छ। त्यस्तै बन्द सत्रमै हलमा अटेसम्म 3,000 देखि 3,500 सम्मलाई प्रतिनिधिकै रूपमा सहभागी गराउने तयारी छ। आज बिहान 9 बजेदेखि शुरू हुने बन्द सत्रमा 5 प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको नेता डाक्टर प्रकाश चरण महतले बताउनुभयो। 9 बजेपछि क्रमशः दिउँसो 12 बजेसम्म नेता विमलेन्द्र निधिले राजनीतिक, डाक्टर महतले आर्थिक र एनपी साउतले मुलुकको समसामयिक अवस्थाबारे प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। सरकारी कर्मचारीको विदेश सयरमा लगाम शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। निजामती तथा अन्य सरकारी कर्मचारीहरूको अस्वाभाविक र बिना तयारी हुने वैदेशिक भ्रमणलाई अंकुश लगाउँदै सरकारले कड़ाई शुरू गरेको छ। भ्रमणलाई मितव्ययी, मर्यादित र नतिजामुखी बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हाल कार्यान्वयनमा रहेको मापदण्डलाई थप कड़ाईका साथ लागू गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री कार्यालयले हालै देशका सबै मन्त्रालय, आयोग तथा केन्द्रीय निकायहरूलाई परिपत्र गर्दै कुनै पनि भ्रमण वा वैदेशिक कार्यक्रमका लागि कर्मचारीको मनोनयन गर्नु अघि नै अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन दिएको छ। अन्नपूर्ण पोस्टमा यो समाचार प्रकाशित छ। फेरिदै अपराधको शैली शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। अहिले आपराधिक क्रियाकलापमा संलग्नका हातमा हतियार र भौतिक साधन मात्र छैनन्। मोबाइल, सामाजिक सञ्जाल, डिजिटल भुक्तानी प्रणाली र सूचना प्रविधि समेत अपराधका माध्यम बन्न थालेका छन्। अपराधको स्वरूप, शैली र पहुँच परिवर्तन हुँदा यसको नियन्त्रण र अनुसन्धान प्रहरीका लागि थप चुनौतीपूर्ण बन्दै गएको छ। वित्तीय तथा साइबर अपराध, सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्याउने गतिविधि, सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप र सूचना प्रविधिको दुरूपयोग पछिल्लो समय प्रमुख सुरक्षा चुनौतीका रूपमा देखिएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले अपराधको प्रकृति र माध्यम परिवर्तन भइरहेकाले प्रहरीको अनुसन्धान पद्धति समेत सोही अनुसार परिवर्तन भइरहेको बताउनुभयो। यो समाचार गोर्खापत्रमा प्रकाशित छ। सुपर एल निनोको तीव्रता बढ्दै सन् 1950 यताकै शक्तिशाली बन्ने संकेत शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। अहिले विकसित भइरहेको सुपर एल निनोले जलवायु प्रणालीलाई नै खलबल्याउने र यो सन् 1950 यताकै शक्तिशाली बन्ने सम्भावना रहेको वैज्ञानिकहरूले अनुमान गरेका छन्। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन एनओएएले नयाँ अपडेट सार्वजनिक गर्दै यस्तो सम्भावना करिब 70% रहेको उल्लेख गरेको छ। एल निनो निकै तीव्र गतिमा शक्तिशाली बन्दै जानु कम्प्युटर मोडलहरूले शरद ऋतुको अन्त्य तथा हिउँदको शुरूआततिर यसको तीव्रता उच्चतम अवस्थामा पुग्ने देखाउनुको साथै अहिले अनुमान गरिए भन्दा बढ़ी शक्तिशाली हुने संकेतले पूर्वानुमानमा यस्तो परिवर्तन आएको एनओएएले जनाएको छ। मौसमविदहरूले निनो क्षेत्रमा समुद्रको सतहको तापक्रम औसत भन्दा 2.5 डिग्री सेल्सियस भन्दा बढ़ी रहने अनुमान गरेका छन्। कान्तिपुर दैनिकबाट यो समाचार लिएका हौं। एसिया कपको ढोका खोल्ने लक्ष्य, नयाँ कप्तान नयाँ आशा शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली एसीसी प्रिमियर कपका लागि होमिँदैछ। अगस्त 30 तारीकदेखि सेप्टेम्बर 12 तारीकसम्म मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि नेपालसहित 10 राष्ट्रले एसिया कप खेल्ने लक्ष्यसहित चुनौती प्रस्तुत गर्दैछन्। यो प्रतियोगिता विश्वकै बढ़िया राष्ट्रले खेल्ने एसिया कपको ढोकासँगै आईसीसी विश्वकप लीग 2 नेपालको अन्तिम 4 खेलका लागि तयार हुने माध्यम पनि बन्ने आशा छ। लीग 2 अन्तिम श्रृंखलाले नेपालको एक दिवसीय मान्यता पनि जोगाउन सक्छ। त्यसकी एक दिवसीय फर्म्याटको एसिसी प्रिमियर कप राम्रो माध्यम बन्न सक्छ। प्रिमियर कपको विजेताले आगामी एसिया कपमा खेल्ने पाउने प्रावधान छ। एसियाभित्रका आईसीसीको 5 पूर्ण सदस्य र प्रिमियर कप विजेतासित 6 राष्ट्रले बंगलादेशमा सन् 2027 हुने एसिया कप खेल्नेछन्। यो समाचार नागरिक दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै, यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।